इस तरह से आए और कहां से आए, ये सारा वाकया आपके सामने बयान हो चुका है कि 12-13 साल के इब्राहिम पहली दफा मुआशरे में आए और अब आते ही चूंकि फितरत पाक पाकीज़ा है, फितरत सालिम है, आदतों से दूर है, सवाल करने का जज्बा मौजूद है, तो अब आते ही अपने बाप से, अपने चचा से ले अभी है वो कौम ही और अपने कौम से कहा माँ हाजिर तमासिल, ये तस्वीरें क्या हैं, ये तमासिल क्या हैं, अल्लती अंतुम लहा आकिफून, के जिन तस्वीरों की तुम अदब व एहतराम करते हो, इसको बड़ा मुकद्दस समझते हो। दो लफ्ज़ के जो यहाँ पर परवरदिगार ने अपने नबी की ज़बानी बयान किए वो बहुत अहम है, जैसे मुफस्सिरीन ने बयान किया, एक लफ्ज़ लफ्ज़ तमासील है, एक लफ्ज़ लफ्ज़ आकिफून है। जिस मुआशरे में इब्राहिम आए थे उस मुआशरे के लोग बुतों को तस्वीरें नहीं मानते थे, बुतों को रब मानते थे, बुतों को परवरदिगार मानते थे, लेकिन चूंकि इब्राहिम उस पाक और पाकीज़ा फितरत पर थे, इस वजह से जब आए आकर के देखा कि वो खुसूसियात कि जो रब में होनी चाहिए, जो परवरदिगार में होनी चाहिए, जो खुदा में होनी चाहिए, जो पालनहार में होनी चाहिए, वो कोई खुसूसियत इसमें नहीं पाई जाती। इसलिए अब अगर कोर्ट भी कर रहे हैं, सवाल भी कर रहे हैं, तो ये नहीं कह रहे कि ये कौन से बुत हैं, ये कौन से खुदा हैं कि जिनके सामने तुम इबादत कर रहे हो, नहीं, इब्राहिम सवाल करते वक्त भी इनको खुदा कहकर मुखातिब होने के लिए तैयार नहीं है, बल्कि इब्राहिम कह रहे हैं महादिन तमासिल, समझ लो कि ये तस्वीरें हैं, ये तुमने अपने हाथों से बनाई है, अल्लती अंतुम लहा आकिफून, ये क्या कर रहे थे, अदब व एहतराम नहीं कर रहे थे, इबादत कर रहे थे, अल्लती अंतुम लहा आबिदून होना चाहिए, लेकिन इब्राहिम कह रहे कि नहीं, जो परवरदिगार मुताल के अलावा, जो उस हकीकी रब के अलावा, जो उसके अलावा के जो कमाल मुतलक है, कि जो कादिर मुतलक है, कि जिसने दुनिया को खल्क किया है, जो कुन फयकून का मालिक है, उसके अलावा अगर किसी का अदब व एहतराम किया जा सकता है, जो इसे अदब व एहतराम तो कह सकता हूँ, इसे इबादत नहीं कह सकता, क्यों, क्योंकि इबादत उसकी होती है कि जो कमाल मुतलक होता है, जो कादिर मुतलक होता है, जो कुन फयकून के मरहले पर होता है। अब उसके बाद आज जवाब क्या दिया उन्होंने, और आप यहाँ पर उस सारे मुकदमे को महसूस कर सकते हैं जो मैंने आपके सामने पेश किया था कि जिसकी फितरत बाकी होती है और जिसको आदतों ने घेर लिया होता है, इसमें फर्क क्या होता है, क्या डिफरेंस है। इब्राहिम फितरत पर बाकी है तो क्या कह रहे हैं, अब जवाब क्या दिया, कालू उन सब ने जवाब दिया, वजदना आबाअना लहा आबिदीन, हमने अपने आबा वजदाद को इनकी इबादत करते हुए देखा। इब्राहिम कह रहे तुम इबादत नहीं कर रहे, अदब व एहतराम कर रहे हो, क्या जवाब दे रहे, हमने अपने आबा वजदाद को इसकी इबादत करते हुए देखा, यानी जिसकी फितरत पाक व पाकीज़ा होती है वो ये नहीं देखता कि आबा वजदाद क्या करते हुए आ रहे हैं। फितरत इंसान को सवाल करने पर उभारती है, हर चीज की दलील के पीछे लेकर के जाती है, और वो हर चीज को दलील से मानता है, इसलिए नहीं मानता कि चूंकि मेरे माँ बाप और दादा इस तरह से कर रहे थे इसलिए मैं इस तरह से, ये फर्क है इब्राहिम में कि जिसे पाक व पाकीज़ा फितरत पर परवरदिगार ने बाकी रखा है, और उन लोगों में कि जिन्होंने अपनी फितरत को आलूदा कर दिया है, शिर्क से आलूदा कर दिया है, और आदतों ने इन्हें इतना मजबूर कर दिया है कि इब्राहिम इंतहाई लॉजिकल और रैशनल और अकली और मंतवी सवाल पूछ रहे हैं कि माज़े तमासील अल्लती अंतुम लहा आकिफून, ये तस्वीरें क्या है, ये तुमने खुद बनाया है, इसके सामने क्यों झुक रहे हो, क्यों अदाए अदब व एहतराम कर रहे हो, लेकिन सामने से जवाब नहीं दे रहे कि हमने इसके अंदर इस खुसूसियत को देखा है, इस कमाल को देखा है, नहीं, बल्कि इतने मजबूर हैं अपनी आदत के आगे कि कह रहे काज वजद न आबाद अला आबिदीन, हमने अपने बाप दादाओं को उसके सामने झुकते हुए देखा। काला लकद कुंतुम अंतुम व आबाउकुम फी ज़लालिम, तीन दफा इसमें तुम का लफ्ज इस्तेमाल हुआ, अरबी वाला तुम में, उर्दू वाला तुम, लकद कुंतुम तुम सब के सब, अंतुम तुम सब के सब, व आबाउकुम और तुम सब के सब के वाले, तुम सब के सब के दादा, तुम सब के सब के अजदाद, फी ज़लालिम मुबीन, खुली हुई गुमराही। यहां पर सवाल ये अज़ीज़ाने गिरामी कि अगर खुली हुई गुमराही में है तो खुली हुई गुमराही तो हर एक को नजर आती है। आप अगर किसी जगह पर जाने के लिए किसी रास्ते का इंतखाब करें और आप जा रहे हैं और आप रास्ता भूल जाए और कोई आपसे सवाल करे कि साहब आप रास्ता कैसे भूल गए, अरे भाई रास्ता गलती से भूल गया, गलती से गुमराह हो गया, दो रास्ते बहुत करीब से गुजर रहे थे, मुझे पता नहीं चला कि इस रास्ते पर जाना है इस रास्ते पर जाना है, गलती से इस रास्ते पर चला गया। क्यों? क्योंकि गुमराही खुली हुई नहीं थी, गुमराही छुपी हुई थी। लेकिन एक जब आप यहां से निकले और अपना रुख जिस तरफ जाना है उस तरफ मोड़ने के बजाय बिल्कुल बरअक्स तरफ में सफर करना शुरू कर दे और फिर किसी को फोन करके पूछे मैं इस मुकाम तक पहुंच गया हूं, बताओ क्या करूं, कहेगा भाई आप उस तरफ कहां चले गए, ये तो खुली गुमराही है। अगर दो रास्ते पास पास हों और उनमें से इंसान किसी गुमराही का इंतखाब करे तो ये छुपी हुई गुमराही, लेकिन खुली गुमराही सबको पता है कि उस तरफ है, रुख को उस तरफ करते ताकि किसी करीब करीब की जगह पर पहुंचते। इब्राहिम कह रहे लकद कुंतुम अंतुम व आबाउकुम तुम सब के अजदाद फी जलाल मुबीन, खुली हुई गुमराही। ये क्या मुकाम है खुली हुई गुमराही? इब्राहिम तुम्हारे अलावा ये पूरा मुआशरा इन बुतों की पूजा कर रहा है, तुम कहना चाहते हो कि पूरा का पूरा मुआशरा एक ऐसी गुमराही में है कि जो खुली हुई गुमराही है, यानी जानते बूझते इस गुमराही में पड़े। हालांकि ये वाकई अपना परवरदिगार मानते हैं, ये वाकई अपना रब मानते हैं, ये वाकई अपना खुदा मानते हैं, ये ड्रामा नहीं कर रही है, एक्टिंग नहीं कर रही है, कोई दूसरों को दिखाने के लिए इबादत नहीं कर रहे, वाकई ये अपना खुदा मान करके इबादत करते हैं और तुम कह रहे हो खुली हुई गुमराही में। इब्राहिम जवाब ही देते हुए नजर आएंगे कि परवरदिगार मुताल ने जिस फितरत पर बाकी रखा था उस फितरत के रंग का अगर कुछ हिस्सा भी वजूद में बाकी होता तो इंसान के जहन में सबसे पहले ये सवाल आना चाहिए कि जिसे अपने हाथ से खुद बनाया है उसकी इबादत कैसे करो। ये सवाल भी अगर जहन में नहीं आ रहा इसका मतलब जानते बूझते गंदगी है कि जिसे इख्तियार कर रहे हो, नहीं कि गलती से तुम्हारा पैर गंदगी में पड़ गया, नहीं, फितरत अगर इतनी सी भी फितरत बाकी हो तो इंसान ये सवाल करता है। क्यों? क्योंकि फितरत सवाल करने पर उभारती है। जब फितरत छोटी छोटी चीजों के बारे में सवाल करने पर उभारती है तो जो खुदा का मामला हो वहां फितरत तुम्हें किसी ऐसे के सामने सर झुकाने पर मजबूर कर दे कि जिसे तुमने खुद बनाया हो ये होने से। इसलिए अगर थोड़ी सी भी तुम्हारी फितरत बाकी होती पाक पाकीज़ा और सालिम तो तुम फौरन तुम्हारे जहन में सवाल आता वही सवाल की जो इब्राहिम के जहन में आया मा हाजिर तमासील अल्लती अंतुम लहा आकिफून, ये है क्या कि जिसकी पूजा कर रहे हैं। इसलिए ताकि फी ज़लाल मुबीन, खुली हुई गुमराही के अंदर, खुली हुई गुमराही के अंदर। कालू अजअतना बिल हक अम अंत मिन अल्लाइबीन, इब्राहिम तू हम तक हक लेकर के आया है या हमारा मजाक उड़ाने के लिए आया है? अब आप देखिए इंसान जब अपनी फितरत को कसीफ कर देता है, गंदा कर देता है, नजिस कर देता है और फितरत के रंग को अपने वजूद से खत्म करता चला जाता है उस बिल्टन सॉफ्टवेयर को, ये बात हुई थी कि फितरत क्या है, वो बिल्टन सॉफ्टवेयर है कि जिस पर परवरदिगार मुताल ने इंसान को खल्क किया है, जब उस बिल्टन सॉफ्टवेयर को तब्दील करता चला जाता है, हर अपडेट पर क्लिक करता चला जाता है और अपडेट वो होकर हो जाता है कि अब जरा सा भी कोई रंग उस बिल्डर सॉफ्टवेयर का बाकी नहीं रहता, तो अब अगर कोई आकर के फितरत के मुताबिक सवाल कर भी रहा होता है तो इंसान को मजाक उड़ाने वाला लगता है, हादी नहीं लगता। बस अगर परवरदिगार की तरफ से हादी रहबर और रहनुमा आए और इंसान उसे मजाक उड़ाने वाला समझे इसका मतलब फितरत खत्म हो चुकी है, फितरत का रंग खत्म हो चुका है। क्योंकि ये जो सवाल उठा रहा है ये सवाल अकली है, मंतकी है, इंतहाई सादा सा सवाल है, हर अकल रखने वाला, फहम रखने वाला इसे समझ सकता है कि मा हाज़िर तमासील अल्लती अंतुम लहा आकिफून, और वाकई अगर तुम मेरे परवरदिगार समझ करके इबादत करते हो, वाकई तुम खुदा समझ करके इबादत करते हो, वाकई तुम्हारे पास दलील है इसके लिए तो जवाब दो, लेकिन जवाब नहीं दे रहे बल्कि क्या कह रहे हैं, इन्ना वजदना आबाना लहा आबिदीन, हमने अपने बाप दादाओं को इस पर पाया है। यानी क्या? यानी इतनी तुम्हारी फितरत پاک و پاکیزہ فطرت جس پر پروردگار نے خلق کیا تھا وہ اتنی کثیف اتنی گندی ہو چکی ہے، اتنی تم نے اسے نجاستوں میں مبتلا کر دیا کہ ایک جو تمہارے سامنے فطرت کا پیغام لے کر کے آ رہا ہے تم اس فطرت کے پیغام کو قبول نہیں کر رہے، سامنے سے دلیل کیا دے رہے ہو، اتنا بجنا آباد اللہ عابدی، اور جب وہ تمہیں کہہ رہا ہے کہ کھلی ہوئی گمراہی میں ہو تو تم کہہ رہے ہو ہمارا مذاق اڑانے کے لیے آئے ہو۔ یعنی کسی مقام پر بھی انسان پھر سوچ اور سمجھ کی صلاحیت اس کے اندر باقی نہیں رہتی، کیوں؟ کہ وہ فطرت کے جس پر پروردگار نے خلق کیا تھا، وہ بلٹن سافٹ ویئر کے جس پر پروردگار نے خلق کیا تھا، اس کو شیطان کے ذریعے سے اتنی دفعہ اپڈیٹ کر لیا ہے کہ اب وہ سافٹ ویئر تبدیل ہو کر گیا۔ اب کہا، اب انہوں نے کہا ہمارا مذاق اڑانے کے لیے آئے ہو؟ قال ابراہیم نے کہا بل رب رب السماوات والارض الذي فطرهن وانا على ذلك من الشاهدين۔ تمہارا رب پتہ ہے کون ہے؟ ربکم رب السماوات والارض الذی فطرهن، جس نے بنایا ہے، وہ آسمانوں اور زمین کا مالک جس نے آسمان و زمین کو خلق کیا ہے۔ تو اب قرآن مجید کا ایک ایک لفظ پر توجہ درکار ہوتی ہے۔ کیا کہا؟ ربکم رب السماوات والارض، تمہارا پروردگار آسمانوں اور زمینوں کا پروردگار، حالانکہ ان کا پروردگار آسمانوں اور زمینوں کا پروردگار نہیں تھا، ابراہیم کا پروردگار آسمانوں اور زمینوں کا پروردگار۔ ابراہیم یہ نہیں کہہ رہے میرا پروردگار آسمانوں اور زمینوں کا پروردگار ہے، ربکم رب السماوات والارض تمہارا پروردگار آسمانوں اور زمینوں کا پروردگار ہے۔ یعنی کیا؟ یعنی یہ کہ تم چاہے مانو یا نہ مانو تو اس کی حکومت میں زندگی گزار رہے ہو۔ ربکم تمہارا پروردگار بھی وہی ہے کہ جو ابراہیم کا پروردگار ہے۔ اس بت کو بنا کر کے یہ مت سمجھ لینا کہ واقعی حقیقتا یہ پروردگار ہو گیا ہے، نہیں، پروردگار وہی ہے کہ جو آسمانوں اور زمینوں کا پروردگار ہے، جس نے آسمانوں اور زمینوں کو خلق کیا ہے۔ یہ تمہاری غلطی ہے، تمہارا اشتباہ ہے، تمہارا فہم ناقص ہے کہ تم اس مٹی کے اپنے ہاتھ کے بنائے ہوئے کو اپنا پروردگار سمجھو۔ تاکہ رب کو، رب السماوات والارض، آسمانوں اور زمینوں کا جو پروردگار ہے وہ تمہارا رب ہے، یہ کس چیزوں کے پیچھے لگ گئے؟ یہ کس چیز کی پوجا کر رہے؟ وطاللہ، اب یہاں پر قسم کھائی، وطاللہ، یہ جو قسم ہے اس کی شدت بہت زیادہ ہے۔ وطاللہ، مجھے قسم عربی زبان میں کھائی جاتی ہے تین الفاظ کے ذریعے سے، واؤ کے ذریعے سے، بے کے ذریعے سے اور تے کے ذریعے سے، وطاللہ، باللہ اور اللہ، تینوں کا مطلب ہے خدا کی قسم۔ لیکن جو تا کے ذریعے سے قسم کھائی جاتی ہے اس کی شدت سب سے زیادہ ہے، کیوں؟ کیونکہ یہ قسم سوائے خدا کے کسی اور کے لیے نہیں کھائی جا سکتی، اسی لیے فستو برب الکعبہ ہو سکتا ہے، فستو ورب الکعبہ ہو سکتا ہے، فستو ترب الکعبہ نہیں ہو سکتا۔ جو تا کے ذریعے سے قسم کھاتی ہے وہ صرف اور صرف ایک لفظ کے لیے مخصوص ہے، وہ کون سا لفظ ہے؟ اللہ۔ وطاللہ، شدید ترین قسم کھائی ابراہیم نے، وطاللہ، اللہ کی قسم، لعبیدن اصنامکم بعد ان تولوا مدبرین، جب تم جاؤ گے میں پیچھے تمہارے بتوں کو ٹکڑے ٹکڑے کر دوں۔ اب جو بعد میں بتوں کو ٹکڑے ٹکڑے کیا اس کا پیغام پہلے سے پہلے سنا دیا تھا کہ میں تمہارے بتوں کو ٹکڑے ٹکڑے کر دوں گا، لیکن وہ سمجھے کہ شاید بچہ ہے، جذبات میں کہہ رہا ہے۔ تو میں نے آپ کے سامنے روایت میں پیش کی تھی کہ شروع میں ابراہیم نبی کے نام سے معروف نہیں تھے بلکہ زیادہ سوال کرنے والے کے نام سے معروف تھے۔ انہوں نے کہا جس طرح ہمارے پاس آتے کچھ جوان ہے، بعد میں کیوں مولانا صاحب یہ کیوں وہ کیوں، کہتے ہیں یہاں بچہ ہے ابھی، تھوڑا سا بڑا ہوگا تو خود بخود سمجھ جائے گا کہ یہ سب کیوں کیا جاتا ہے۔ نہیں، ایسا نہیں رہا، اگر بچہ پوچھ رہا ہے کیوں تو اس ریشنل اور لاجیکل کوشن کا، ریشنل اور لاجیکل اور عقلی اور منطقی جواب دینا آپ کا فرض ہے اور اس کا حق ہے کہ اس کو جواب دیا جائے، اور اگر آپ اس کے سوال کو روک رہے ہیں، میں اس کو تفصیل کے ساتھ بیان کر چکا ہوں تربیت اولاد کا جہاں مرحلہ ہے ہماری گفتگو میں، کہ بنیادی ترین وہ عنصر کے جہاں سے تربیت اولاد نقص کا شکار ہوتی ہے وہ سوالات کو روکتی ہے۔ ایک سوال اگر ہزار دفعہ بھی پوچھتا ہے آپ اس کا جواب دیجیے، کیونکہ یہ اس کے ذہن کو رشد عطا کرتا ہے، اور جب ذہن رشد کرتا ہے تو پھر جب اس کے اندر معلومات آتی ہیں، اس کے اندر وہ تجزیہ اور تحلیل کی صلاحیت آتی ہے کہ جو ذہنی رشد کے نتیجے میں حاصل ہوئی ہوتی ہے، کہ پھر وہ دنیا کے تمام تر امور کے اندر کامیابی حاصل کرتا چلا جاتا ہے اور آخرت کے تمام تر امور میں کامیابی حاصل کرتا چلا جاتا ہے۔ پھر نہ دنیا میں اسے کوئی بیوقوف بنا سکتا ہے، نہ آخرت کے معاملے میں اسے کوئی بیوقوف بنا سکتا ہے، کیوں؟ کیونکہ آپ نے اس کو عادت ڈلوا دی ہوتی ہے کہ دلیل کو فالو کرو، रीजन के पीछे जाओ। तो रीजन के पीछे जाता है तो दुनिया के तमाम तरह मामला भी उसके सीधे होकर चले जाते हैं और आखिरत के मामला भी सीधे होकर चले जाते हैं। सर बात करिए मोहम्मद वाले टुकड़े टुकड़े कर दिया सारे बुतों को इल्ला कबीर अल्लाह जो बड़ा बुत था उसको छोड़ दिया बाकी सबको टुकड़े टुकड़े कर दिया। अब यहाँ पर कुरान मजीद ने जिक्र नहीं किया लेकिन रवायात हमारे पास है कि वो कुल्हाड़ी जिससे टुकड़े टुकड़े किया था वो पहना दी उस बड़े की गर्दन में कालू अब पलट करके आए। अब उन्होंने कहा मन फाल आजा पे आपके इलाह थे ना टुकड़े कर दूंगा लेकिन इब्राहिम की बात को इतना भी सीरियस नहीं लिया कि जब वापस पलट करके आए तो शक आए जहन में कि ये काम इब्राहिम का हो सकता है एक बच्चा है कल का अभी 12-13 साल का पता नहीं कहां से आ गया कौन सा सवाल कर रहा है। अब जब पलट करके आए तो उन्हें यकीन भी नहीं आ रहा था कि ये काम इब्राहिम कर सकता है। मन फाला आदा बे आले हतना ये हमारे परवरदिगार के साथ किया किसने قال किसी ने कहा समिअना फतन यذكرهم يقال له इब्राहिम किसी ने कहा अब यानी ये जो आयत का जो लहन है जो आयत का अंदाज है वो बता रहा था कि सब भूल चुके थे कि ये काम किसने किया। قالوا من فعل هذا بآلهتنا किसने किया ये काम हमारे परवरदिगार के साथ। قالوا سمعنا فتى किसी ने आवाज लगाई किसी ने बताया किसी ने अपना एक गैस किया जैसे कहते हैं कि एक जवान है जिसे इब्राहिम कहा जाता है। अब आयत के इस लहन से और अंदाज से समझ में आ रहा था कि नाम भी भूल गए थे इब्राहिम का यानी कह रहे थे पता नहीं कौन बच्चा था किसने कहा कि नहीं वो जो जवान है ना जिसे युकाल लहू इब्राहिम जिसे इब्राहिम कहा जाता है वो जो उस दिन आ रहा था बहुत सवाल कर रहा था पूछ रहा था मा हाज़े तमासी अल्लती अंतुल्ला आकिफून उसी ने ये काम किया। कालू कहने लगे फातू गई लेकर के आओ हम देखें है तो कौन जरा हम देखें उसे इसने काम किया कैसे लाया गया इब्राहिम कालू अभी कुरान मजीद की आयत है सूरह वाले के अंबिया 52 से मैंने शुरू किया था 62 तक पहुंच गया कालू अंत फअल हादा बि आलिहतना अभी तक उनको यकीन नहीं आना इब्राहिम पहले कह चुके हैं टुकड़े टुकड़े कर दूंगा किसी ने कह दिया ये कालू लहू इब्राहिम इब्राहिम का काम है फिर भी इब्राहिम को बुलाया قالوا أنت فعلت هذا بآلهتنا إبراهيم تونے کیا یہ کام ہمارے پروردگار کے ساتھ ہمارے خدا کے ساتھ ہمارے بتوں کے ساتھ قال بل فعلوا كبيرهم اس بڑے نے اس کام کو انجام دیا ہے هذا یہ جو بڑا ہے فاسألوا فاسألهم ان كانوا ينطقون پوچھ لو اس سے اگر یہ بات کر سکتا ہو اب فرجعوا الى انفسهم فقالوا انكم انتم الظالمون اب یہاں پر ان کو سمجھ میں آ گیا یعنی جب انہوں نے کہا ابراہیم نے کہ بڑے نے کیا ہے اب یہ وہ جسے کہا جائے کہ ٹرننگ پوائنٹ تھا کہ جس پر ان کو سمجھ میں آ گیا کہ ہونے کیا والا ہے ان کے ساری سٹوری کھل کر کے آ گئی۔ اب قرآن کہتا ہے فرجعوا الى انفسهم انہوں نے کہا کہ ابراہیم تم یہی رکو ہم ذرا میٹنگ کر کے آتے ہیں یعنی یہ بہت ہی آسان سا ترجمہ میں آپ کے سامنے پیش کر رہا ہوں یعنی تاکہ اس واقعے کو آپ سمجھ سکیں۔ فرج ہو یا انفسین اپنے لوگوں کی طرف پلٹ کر کے گئے کہ ابراہیم یہی رکو جب یہ جواب سنا تو اب پوری داستان کھل کر کے سامنے آ گئی اور وہ سارا صاحب صاحب موجود ہے کہ نمرود سے کہا تھا کہ کوئی پیدا ہونے والا ہے نبی جو تمہارے حکومت کو گرا کر کے رکھ دے گا اور آزم کا وہ جملہ بھی جو کل امام صادق کی روایت سے آپ کے سامنے پیش کیا تھا کہ ذہاب ملکنا ہمارا ملک ہماری حکومت اسی کے ہاتھوں سے جائے گی تو آزم تو بہت پہلے پہچان گئے تھے لیکن جو قوم والے تھے انہوں نے نہیں پہچانا تھا اس موقع پر پہچان کیا یعنی یہ وہ ٹرننگ پوائنٹ تھا جسے کہا جائے کہ اب ساری اسٹوری کلیئر ہو گئی کہ اب ہونے کیا فرج ہو گیا پلٹ کر کے گئے اپنے لوگوں کی طرف میٹنگ کی کام کریں تو کیا کریں ये वो जगह है, ये वो जगह है अल्लाह ने गिराया था कदम, ये वो जगह है कि जिसकी तैयारी कर रहे थे इब्राहिम, यानी जो कुछ भी इब्राहिम ने किया वो इसलिए था कि ये इस मुकाम पर आ जाए, और जब इस मुकाम पर आ जाएंगे तो अब पैगाम रसानी का काम अंजाम दिया जाएगा, पैगाम पहुंचाना दीन का डाकिये की तरह से काम नहीं है, बल्कि पैगाम पहुंचाना दीन का रसूलों का काम है। रसूल में और डाकिये में फर्क क्या होता है? डाकिये को इससे गरज नहीं होती कि अंदर क्या है, डाकिया दरवाजा खटखटाता है, खत देता है और चला जाता है, रसूल खत देकर के जाता है, या रसूल खत का एक एक जुमला समझाता है कि मैं क्या पैगाम लेकर के आया। बड़ा खूबसूरत वाक्य है, हजरत इमाम खुमैनी ने अपनी जिंदगी के आखिरी अय्याम में, उस वक्त जो मुमलकत रूस थी जो टुकड़े टुकड़े हो गए, उसका जो सरबरा था गोरबाचोव, उसको एक खत लिखा, बहुत मशहूर मारूफ बहुत पढ़ने वाला खत है, जिसमें इमाम ने ये जुमला इस्तेमाल किया कि मैं इस हुकूमत की हड्डियों के टूटने की आवाज को महसूस कर रहा हूँ। लिखा कि बहुत जल्दी ये टूटने वाली है, और उसकी वजह क्या थी कि बुनियाद सोशलिज्म के ऊपर थी और हाकिमियत कैपिटलिज्म की थी, जो आज भी जो सोशलिस्ट ममालिक की हालत यह है कि नारा सोशलिज्म का नारा है लेकिन जो सिस्टम है सारा वो कैपिटलिज्म का है, कि जो खुद एक मौजू है, इसे मैं आपके सामने बयान करना चाहता हूँ। इमाम ने कहा कि तुम्हारी हुकूमत ज्यादा चलने वाली नहीं हो, मैं इसके हड्डियों के टूटने की आवाज को महसूस कर रहा हूँ। खत दिया हजरत आयतुल्लाह जवादी आमुली हफ़ज़हुल्लाह को, और हजरत आयतुल्लाह जवादी आमुली की जिम्मेदारी लगाई कि आप जाइए रशिया और जाकर के गोरबाचोव को ये खत दीजिए। हजरत आयतुल्लाह जवादी आमुली पहुंचे, अब जो तरीकेकार होता है, जो जिसे कहा जाए कि मुल्कों के दरमियान ताल्लुकात का और जो सिफारती कुछ उसे कहा जाए कि आदाब होते हैं, सिफारती आदाब होते हैं, उसके तरीकेकार होते हैं, उसके मुताबिक उसने कहा कि ठीक है आप आइए, और जिस तरह से होता है कि ईरान का झंडा लगा होगा, रशिया का झंडा लगा होगा, आप एक झंडे के आगे खड़े होंगे, मैं झंडे के आगे खड़ा होगा, आप मुझे खत देंगे, तस्वीरें खींची जाएंगी, प्रेस आएगा। और हजरत आयतुल्लाह जवादी आमुली पहुंचे, जो सिफारती जो तरीकेकार था उसके मुताबिक वो आकर के हजरत आयतुल्लाह जवादी आमुली खड़े हुए, और बच्चों को आकर के खड़ा हुआ, हजरत आयतुल्लाह जवादी आमुली ने खत दिया, तस्वीरें वगैरह खींची गई, उसने खत अपने पास रखा, जाने लगा, कहा जाए आपने खत दे दिया, जो सिफारती जो सारा सिलसिला था वो खत्म हो गया, और मैं खत लेके वापस जा रहा हूँ। डाकिया बनकर के नहीं आया, रसूल बनकर के आया, बैठो इधर और बुलाओ तर्जुमा करने वाले को। कहते हैं एक घंटा खत का एक एक जुमला आयतुल्लाह जवादी फारसी में बोलते थे, तर्जुमा करने वाला उसको रशियन जबान में तर्जुमा करता था, और बच्चों को कहते थे समझ में आया, वो कहता था हाँ समझ में आया, फिर अगला जुमला पढ़ते थे, तर्जुमा करने वाला तर्जुमा करता। तो जब खुदा का पैगाम पहुंचाने का मकाम आता है तो अब ये नहीं है कि पहुंचा करके आ गए। मैं और आप बहुत से मामला में जाना गिरा दीन के बहुत से मामला में मेरा और आपका काम क्या होता है, फला को जला दू, जला करके राख कर दू, फला कर दू, ये कर दू। दीन का पैगाम पहुंचाने के लिए सामने वाले को आमादा करना पड़ता है, उस मुकाम पर लाना पड़ता है कि फिर जब पैगाम पहुंचाया जाए तो दिल तक पहुंच जाए। अपने दिल की भड़ास को निकालने का नाम दीन नहीं है, उसके दिल तक अपनी बात को पहुंचाने का नाम दीन। मैं अपनी भड़ास निकाल दू बस, मैं किसी तरह खाली हो जाऊं, तो ये नफ्स परस्ती तो हो सकती है, खुदा परस्ती नहीं हो सकती। खुदा परस्ती का तकाजा यह है कि तुम बर्दाश्त करो, तहम्मुल तुम्हारे अंदर आए, शरीसत तुम्हारे अंदर आए, और बर्दाश्त करो और उसकी इस तरह से तरबियत करो, मरहला बा मरहला उसे उस मुकाम तक लेकर के आओ कि अब जब तुम बात करो तो उसके दिल तक जाए। यह है तरीका इस्लाम का, तबलीग का। अब इब्राहिम ये जो बात अब कह रहे हैं, ये बात पहले दिन कह सकते थे लेकिन पहले दिन नहीं कही, क्योंकि पहले दिन कहते तो बात हवा में उड़ जाती। ये सारा मुकदमा बनाया इब्राहिम ने, बुतों को तोड़ा, कुल्हाड़ी को बड़े की गर्दन में डाल दिया, वापस आए, अल्तफालता आलेहतेना तूने किया है इब्राहिम, पर कबीर ओम इस बड़े ने किया है, वापस गए, इन्होंने मीटिंग की, अब वापस आए, अब आकर के कहा, अब कोई जवाब बन नहीं पड़ा इसे, मीटिंग की लेकिन कोई जवाब बन नहीं पड़ा। मीटिंग करने क्यों गए थे? जो बात जो ये इसने जो क्वेश्चन रेज किया है उसका क्या जवाब दे, कि बड़े ने मारा, अब हम दिन के बाद वो जवाब देना होगा। तो तू नहीं जानता इब्राहिम के ये बात नहीं कर सकते, जब इतनी सी जबान नहीं हिला सकते तो हाथ तो कैसे हिलाया होगा, किस तरह से चल करके आया होगा, पैरों को किस तरह हरकती होगी, किस तरह तोड़ा होगा। अब ये वो मुकाम था कि जिसका इब्राहिम इंतजार कर रहे थे कि अपनी जबान से कहें कि ये बात नहीं कर सकते। अब जैसे ही अपनी जबान से कहा कि तुझे नहीं मालूम, सबको पता है कि ये बात नहीं कर सकते, तुझे नहीं मालूम कि ये बात नहीं कर सकते। अब इब्राहिम ने वो पैगाम पहुंचाया, अफतअबुदून मिन दूनिल्लाहि मा ला यनफअकुम शैअन वला यदुरुकुम, शर्म नहीं आती उसकी पूजा करते हुए कि जो मैं तुम्हें नफा पहुंचा सकता है ना जरर पहुंचा सकता है। अब ये जो जुमला था अफतअबुदून, उसकी इबादत करते हो मिन दूनिल्लाह, अल्लाह को छोड़ करके, मा ला यनफअकुम शैअन वला यदुरुकुम, जो ना तुम्हें नफा पहुंचा सकता है ना तुम्हें नुकसान पहुंचा सकता है। लेकिन इस जुमले को पहुंचाने के लिए इब्राहिम ने वो तमाम तर माहौल को आमादा किया कि जिस माहौल के आमादा होने के बाद इस जुमले की वो हैसियत बन जाए, तो फिर पूरे मुआशरे में एक तब्दील की, एक इंकलाब की लहर दौड़ जाए। हर अकल रखने वाला, फहम रखने वाला सोचे कि ये हो क्या गया। इस मुकाम तक हजरत इब्राहिम ने उसको बयान किया। जब ये मकाम आ गया उफ़िल लकुम वलिमा तअबुदून मिन दूनिल्लाह, तुम पर भी उफ़ हो, तुम पर भी लानत, तुम पर भी उफ़ हो, तुम्हारे सर पर भी खाक, और वलिमा तअबुदून मिन दूनिल्लाह, और जो अल्लाह को छोड़कर जिसको पूजा करते हो उसके सर पर भी खाक। अफला ताकिलू, अकल नहीं है, परवरदिगार ने तुम्हें साहिब अकल नहीं बनाया, खुद अपनी जबान से कह रहे हो महावरा यंतकुम, बात नहीं कर सकते, जब बात नहीं कर सकते तो इबादत क्यों करते हो उसकी। अब कहा, अब इन्होंने कहा कि ये सवाल करने वाला नहीं, अब तक हम समझ रहे थे कि हम में से है सिर्फ जरा जज्बाती है, ज्यादा सवाल करता है, लेकिन नहीं, ये जिस तरह से बर्ताव कर रहा है, इसका जो स्टाइल बता रहा है कि ये किसी मकसद को लेकर के आया है, वरना अगर ऐसे जज्बाती होता तो यही बात पहले दिन कह देता। लेकिन जो उसने सारा माहौल बनाया है और फिर सबको जमा करके, और जब सब जमा हो गए और एक रश लग गया और हंगामा, तो भाई किसने तोड़ा, हमारे बुतों को तोड़ दिया, और उस हंगामे के अंदर इसने बात किया, इसका मतलब इसका स्टाइल बता रहा है कि ये कोई पैगाम है कि जो लेकर के आया है, और अब जो ये पैगाम लेकर के आया है ये हमारी हुकूमत को खत्म कर देगा, इसे चला। अब ये वो मकाम आया कि जहां कहा कि इसे चला। इस मुकाम पर बहुत ही उम्दा एक बात मैं जिसे नकल कर रहा हूं, उनका नाम भी ले लेता हूं ताकि हक अमानत भी अदा हो जाए, हजरत हुज्जतुल इस्लाम आबिदीनी कि जो इस वक्त अल्लामा तबरानी की तफसीर इल्तिज़ान के ऊपर काम कर रहे हैं, और वाकई जो उसलूब की जो अल्लामा तबरानी का तफसीर इल्तिज़ान में था उस उसलूब पर काम कर रहे हैं, और एक ही वक्त के अंदर तफसीर अल-मीज़ान, उसूल काफी और ये तमाम दर दुरुस्त दे रहे हैं। उन्होंने बहुत अच्छा एक जुमला अपनी किताब जो उन्होंने लिखी हजरत इब्राहिम से मुताल्लिक उसको बयान किया है, उसको इस मुकाम पर बयान करता हूँ और आज की गुफ्तगू को तमाम करता हूँ। उन्होंने कहा परवरदिगार मुताल, लफ्ज शायद अच्छा नहीं है लेकिन चूंकि बच्चे भी हैं मजलिस में, जवान भी हैं, मजलिस का माहौल ऐसा है कि चूंकि सब आते हैं तो बात बार बार मिसाल के जरिए से आसान करनी पड़ती है। आप जो गेम खेलते हैं, कोई भी कार्ड गेम जो आप खेलते हैं, लूडो मसलन, कार्ड, कोई भी चीज, तो उसके अंदर आप कहते हैं कि चाल चलनी पड़ती है। अब ये लफ्ज हम आपस में दूसरे के लिए इस्तेमाल करते हैं, खुदा के लिए इस्तेमाल नहीं किया जा सकता, लेकिन सिर्फ बात को समझाने के लिए मैं पेश कर रहा हूँ। आप क्या कहते हैं कि चाल चलनी पड़ती है, यानी जब आप लूडो खेल रहे होते हैं और अपना एक उसको मूव करते हैं तो आप सिर्फ उसको मूव नहीं कर रहे होते, बल्कि आप तीन चार अगले मूव भी आपके जहन में होते हैं कि मेरी पूरी चाल क्या है, मैंने क्या करना है, कब किस तरह से। अब जो कार्ड गेम्स खेलते हैं उनको मालूम है, मैं ना ज्यादा खेलता हूँ ना मुझे ज्यादा पता है, खैर तो आपके जहन में पूरा एक मनसूबा होगा, एक चाल होती है कि मैंने कहाँ तक इसको लेकर के जाना है, अगर मैं ये चलाऊंगा तो वो ये चलाएगा, जब वो ये चलाएगा तो मैं पीछे से वो वाली गोट उसकी मार दूंगा, इस तरह की सूरत हाल। अब उन्होंने जो बात वहां पर बयान की उसको मैं अपनी मिसाल में आपके सामने पेश कर रहा हूँ। वो कहते हैं कि दुश्मन अपनी चाल चलता है, खुदा अपनी चाल चलता है। लेकिन ये हैरत की बात नहीं है, सबको पता है कि दुश्मन अपनी चाल चलता है, खुदा अपनी चाल चलता है। हैरत की बात यह है कि परवरदिगार ऐसी चाल चलता है कि दुश्मन को आखिर वक्त तक ये लगता है कि मेरी चाल कामयाब हो गई और आखिरी लम्हे पर आकर के खुदा बाजी पलट देता है। अब दो मिसालें तारीख से पेश कर दूं, इन दो मिसालों पर अगर मैं रुकना चाहूं तो काफी रुक सकता हूं, लेकिन मैं सिर्फ इस टॉपिक को यहां पर खत्म करना चाह रहा हूं। क्या आखिर बनने से हजरत इब्राहिम आज इस कहां पर इस्तेमाल हुआ हमारे गुफ्तगू का, हजरत को चला दो और इसके खुदाओं को कहो कि अगर वो इसकी मदद के लिए आ सकते हैं तो आकर के मदद करें, हजरत को चला दो। अब हजरत इस्लाम आबदीनी कहते हैं कि नमरूद को जलाना था ना इब्राहिम को, तो चार पांच आठ दस लोगों को हुक्म देता कहीं किसी कोने में आग जलाओ, लेकिन जब इब्राहिम को आग पटा तो बात खत्म हो जाती। एक आदमी को जलाने के लिए कितनी आग चाहिए होती आपको पता है? दो चार आठ लोग मिलकर के आग जलाए। नमरूद ने चाल चली, नमरूद ने क्या चाल चली, नमरूद ने उस आग को मुकद्दस बनाया। अब किस तरह मुकद्दस बनाया, यहां पर पूरा रिवायत का एक बाप खुल गया, एक से बढ़कर एक रिवायत। मिसाल के तौर पर रिवायत कहती है कि जो मरने वाला होता था वो वसीयत करता था कि मेरे माल का ये हिस्सा नमरूद की आग के लिए वक्फ, यानी इतना उसको मुकद्दस बनाया कि लोग बाकायदा अपनी वसीयतों में डोनेशन लिख करके जा रहे थे उस आग के लिए। कब पूरी पूरी रात खवातीन जागती थी और कपड़ा बुनती थी, कपड़ा बुन करके अगले दिन उस कपड़े को सेल किया जाता था और मन्नत मानती थी कि परवरदिगार पूरी रात इबादत के तौर पर मैं इस कपड़े को बुनूंगी, सुबह फरोख करूंगी, उसे जो पैसे आएंगे वो डोनेशन दूंगी आग में। समझ रहे हैं? यानी उसने क्या किया, उसने पूरी सोसाइटी को इन्वॉल्व किया उस आग में जलाने में, ताकि जिसे आज की जमाने में कहा जाए कि ट्रक के ट्रक जो है वो घास लाई जा रही है और डेजू लाया जा रहा है और जमा किया जा रहा है और लकड़ियां जमा की जा रही है और एक इस तरह का माहौल कि पूरी सोसाइटी उसके अंदर इन्वॉल्व है, घर में बैठी हुई खवातीन इन्वॉल्व है, जो मर रहा है बिस्तर पर है, जो आग जलाने नहीं जा सकता वो अपने जो है विरासत में से डोनेशन दे रहा है और इतना मुकद्दस, सब रिवायत के जुमले जो मैंने आपके सामने पूछे, इतना मुकद्दस बनाया उस आग को। चाहता क्या था? चाहता ये था कि एक दफा सबके सामने इब्राहिम को जलील कर, सिर्फ अगर जलाना चाहता तो किसी एक कोने में ले जाकर के सात आठ दस लोगों को बोलता भाई कहां जलाओ, छोटी सी इसे डालो, चलाओ, खत्म करो, बात तमाम हो जाती। एक आदमी कौन सा कोई लश्कर है जलाने, अच्छा इतनी बड़ी आग, अच्छा आग के बाद फिर बिजली, ताकि उसके करीब नहीं जा सकता इतनी बड़ी आग, लेकिन एक बिजली में डाल करके फेंकेगी, एक बाकायदा एक शो होगा और सबको जमा करेंगे और पूरी सोसाइटी जमा होगी और बच्चों के साथ और खवातीन के साथ सब आइए और देखिए कि किस तरह हम अपने खुदा के दुश्मन को जला रहे हैं। और ये जो कहता है कि अफतअबुदून मिन दूनिल्लाह, अल्लाह के अलावा परस्तिश करते हो, इसको बताएं कि हम क्या, हम कौन है और इससे बदला लेंगे और हम देखते हैं इसके परवरदिगार और इसका रब इसकी मदद के लिए कैसे आता है। अब खुदा अगर चाहता है, बहुत ही लतीफ लगता है कि अगर खुदा चाहता जब ये आग लगा रहे थे आग जलती ही ना, परवरदिगार उस आग में से उस सलाहियत को ले लेता। अब ये खुद एक मकान है जिस पर गुफ्तगू हो सकती है कि आग से आया सलाहियत को लिया जा सकता है या नहीं, जलाना आग की ज़ाती खुसूसियत है या नहीं, इसमें इल्लत और मालूम का जो कानून है आया वो नक्स होता है या नहीं होता, ये खुद एक बहस बन सकता है, उस पर मैं नहीं जाना चाहता। खैर, का उसी वक्त आग को परवरदिगार, अब वो रोज आके चलाते हैं न जल्दी, रोज आके चलाते हैं न जल्दी, रोज आके ऐसे जमा करके चलाते हैं रोज रात को बुझ जाती है, लेकिन कहा कि वो अपनी चाल चल रहा था, खुदा अपनी चाल चल रहा था, कहा कि आखिर वक्त तक उसको उसकी चाल चलने दी परवरदिगार ने मुताल दी, तब तक कि जब मंजलिक में भी डाल दिया और फेंक भी दिया, यानी जब मंजलिक से फेंका होगा तो आप एक लम्हे के लिए तसव्वुर कीजिए कि नमरूद ने क्या सोचा होगा। नमरूद ने सोचा होगा कि अब तो दुनिया की कोई ताकत नहीं बचा सकती, क्योंकि मंजलिक से गिर रहा है आग में, यानी अब तो एंड हो गया ना, अब तो मामला खत्म हो गया, अब तो बस गिरेगा और इतनी बड़ी आग है कि जलने में वक्त भी नहीं लगेगा, एक लम्हे के अंदर आग बन करके रह जाएगा, बस अब आग में गिर रहा। कब वो अपनी चाल चल रहा था, परवरदिगार अपनी चाल चल रहा था, और नतीजा क्या था, क्यों परवरदिगार अपनी चाल चल रहा था, इसलिए कि परवरदिगार ये कहना चाहता था تم ملائے عام میں ہمارے نبی کو ذلیل کرنا چاہتے ہو، ہم اسی ملائے عام میں جسے تم نے پیسے دے کر کے جمع کیا ہے تمہیں ذلیل کریں۔ یعنی لوگوں کو جمع کیا ابراہیم نے، آج کی زبان میں میں کہوں تو بینرز لگوائے اور پوسٹرز لگوائے اور بسیں چلوائی نمرود نے، لوگوں کو جمع کیا نمرود نے، آگ لگوائی نمرود نے، پیسہ خرچ ہوا نمرود کا، سارا کا سارا مشینری استعمال ہوئی نمرود کی، لیکن پروردگار نے کہا تو جو کرنا چاہتا ہے کر لے، ہم آخر میں ایک ایسی چال چلیں گے کہ تیرے ہی ان تمام تر مشینری کے ذریعے سے تجھے تیرے ہی لوگوں کے سامنے ذلیل کر دیں۔ یہ سنت خدا ہے، یہ سنت خدا ہے۔ زان گرانی خدی، بس اس مقام تک ہمارے گفتگو پہنچی۔ اب آپ اس کو تصور کیجیے، اسی واقعے کو لیجیے اور آئیے وارث ابراہیم خلیل اللہ کی زندگی میں، یعنی حسین ابن علی کی زندگی میں۔ تلوار نکالیے مولا مدینے کے اندر، اس نے آپ سے بیعت کا تقاضا کیا ہے، تلوار نکالیے، اس پر حملہ کیجیے، وہ تلوار نکالے گا، آپ کو اگر شہادت کے مقام تک پہنچنا ہے یہاں پر شہید ہو جائیں۔ لیکن یہ ابراہیم کے وارث ہیں، مدینہ میں جنگ نہیں کریں گے بلکہ اپنے اس ایک جملے کو پورے عالم اسلام تک پہنچانے کے لیے 28 رجب کو سفر کا آغاز کیا، مکہ پہنچے، مکہ کے اندر سب کو جمع کیا، اپنا پیغام پہنچایا، حج کے موقع پر امت مسلمہ کو بتایا، پھر لے کر کے چلے کربلا آئے۔ اتنی زحمتیں کیوں اٹھا رہے ہیں؟ جنگ مدینہ کے اندر بھی ہو سکتی تھی، لیکن زحمت اس لیے اٹھائی جا رہی ہے کہ وہ نقطہ آ جائے کہ جس نقطے پر جب میں اپنا پیغام پہنچاؤں تو اب وہ پیغام لوگوں کے دلوں تک سرایت کرے۔ اور اگر سید الشہداء مدینے میں یہ اقدام کرتے تو اس کی وہ تاثیر نہ ہوتی کہ جو کربلا جا کر کے اقدام کیا اور اس کی تاثیر ہوئی۔ مولا صبح عاشور حملہ کرتے اور یا آپ کو شہید کر دیتے، کہا نہیں، کہ ایک ایک بچہ قربان کروں گا، ایک ایک اپنا بھتیجا بھانجا بھائی اصحاب و آباد و انصار قربان کروں گا۔ کیوں؟ تاکہ مظلومیت اس عروج پر پہنچ جائے کہ جب اس عروج پر پہنچی ہوئی مظلومیت سے اپنا پیغام دوں گا تو اب یہ پیغام کانوں تک محدود نہیں رہے گا بلکہ یہ پیغام قیامت تک دلوں میں اترتا چلا جائے۔ جس طرح ابراہیم نے ان زحمتوں کو اٹھایا اور پھر اپنا پیغام جب پہنچایا تو پیغام دلوں میں اترتا چلا گیا، ابراہیم نے زحمتوں کو اٹھایا اور اپنا پیغام پہنچایا تو پروردگار نے اس پیغام میں اتنی صلاحیت رکھی، ایسا اثر رکھا کہ قیامت تک حسین ابن علی کا پیغام دلوں میں صلاحیت کرتا چلا۔ یہ وہ مقام ہے۔ بس چار پانچ مرحلے ہم نے آپ کے سامنے بیان کیا حضرت ابراہیم کی زندگی سے اور اس کو حضرت سید الشہداء کی زندگی سے پیش کر کے اور دونوں کو ریلیٹ کرنے کی کوشش کی، تاکہ یہ جو جملہ ہم زیارت وارثہ میں بار بار پڑھتے ہیں کہ وارث ابراہیم خلیل اللہ، اس جملے کو سمجھ سکیں کہ وارث ابراہیم ہے تو کیا مطلب وارث ابراہیم ہے، یعنی تمام تر معاملات کے اندر جیسے ابراہیم تھے ویسے ہی حسین ابن علی۔ اور اس کو سمجھنے کے لیے آسان طریقہ کیا ہے کہ انسان ابراہیم کی زندگی کو پڑھے اور سید الشہداء کی زندگی کو پڑھے اور پھر چیزوں کو ریلیٹ کرنے کی کوشش کی۔ خیر، گرامی قدر آخری مجلس اور اس شہید کا تذکرہ کہ ابراہیم اپنے اسماعیل کے گلے پر صرف چھری رکھے تو ابراہیم کا امتحان ختم ہو جائے، لیکن حسین کے امتحان کا عروج یہ ہے کہ صرف چھری رکھنی نہیں ہے بلکہ برچی کے پھل پر ہاتھ رکھ کر کے برچی کو نکالنا بھی ہے۔ حاجرہ کا امتحان کیا ہے؟ حاجرہ کا امتحان یہ ہے کہ صرف اسماعیل کے گلے پر چھری کے نشانات کو دیکھے تو مریض ہو جائے اور اسی مرض میں اس دنیا سے رخصت ہو جائے، لیکن ام لیلہ کا امتحان یہ نہیں ہے کہ صرف چھری کے نشانات کو دیکھے بلکہ ام لیلہ کو اپنے بیٹے کے کلیجے میں برچی کے ٹوٹے ہوئے پھل کو بھی دیکھنا۔ یہ کربلا والوں کی آزمائش اور امتحان۔ جب علی اکبر بازار سے گزرتے تھے اصحاب رسول اپنے بچوں سے کہتے تھے، بیٹا تم رسول کے زمانے میں نہیں تھے نا، ہم نے رسول کو دیکھا ہے، تم آج رسول کو دیکھنا چاہتے ہو، دیکھو رسول بالکل اس کے جیسے دیکھتے تھے۔ وہ علی اکبر جب کربلا کا مارکہ سجا اور وہ میدان حسین ابن علی نے سجایا، اصحاب و انصار جب رخصت ہو گئے تو تاریخ نے یہ لکھا اول من خرج من بنی حاشم فہو علی بن الحسین الاکبر، پہلا وہ جوان کہ جو بنی حاشم سے جنگ کے لیے آیا وہ علی اکبر تھے۔ علی اکبر کو پتا کیسے چلا کہ بابا مجھے اجازت دے رہے ہیں؟ علی اکبر کو پتا ایسے چلا کہ نظر الیہ نظر آئس منہ، حسین نے ایک دفعہ اپنی نگاہوں کو اٹھایا اور علی اکبر کو ایسے دیکھا جیسے آج سے پہلے نہیں دیکھا تھا۔ تاریخ لکھنے والے نے کہا کہ حسین نے مایوسی بھری نظروں سے علی اکبر کو دیکھا، نظر آئس منہ۔ جب یہ نظر ڈالی علی اکبر سمجھ گئے کہ اب بابا مجھے جنگ کی اجازت دینا چاہتے ہیں، ایک دفعہ گھوڑے پر سوار ہونا چاہتے تھے کہ بیٹا میں نے تو اجازت دے دی ہے لیکن جس نے تمہیں پالا ہے جاؤ اس سے جا کر کے اجازت لے لو۔ اب علی اکبر آئے، اب وہ بھی کہ جس نے لاڈوں سے پالا ہو، اپنے ہاتھوں سے بڑا کیا ہو، اب جب علی اکبر کو دیکھا تو اب یہ ذہن میں ہی نہیں ہے کہ موت کی اجازت دینے کے لیے آئے ہیں، بس جس طرح ہمیشہ علی اکبر آتے تھے اور پھوپھی کی گود میں سر رکھ کے سو جاتے تھے، اس طرح ابھی بھی علی اکبر آئے اور زینب نے علی اکبر کے سر کو اپنی گود میں رکھ دیا اور علی اکبر کی زلفوں میں ہاتھ پھیرنا شروع کر دیا۔ اب علی اکبر کو سمجھ نہیں آتا کہ موت کی اجازت مانگے تو کیسے مانگے، پھوپھی کا یہ عالم ہے کہ اتنا پیار کر رہی ہے، زلفوں میں ہاتھ پھیر رہی ہے، اس عالم میں موت کی بات کرے تو کرے کیسے؟ لیکن علی اکبر نے ایک عجیب انداز سے بات کو شروع کیا کہ پھوپھی اما یہ بتاؤ آپ زیادہ افضل ہو یا دادی زہرا زیادہ افضل ہے؟ زینب نے کہا اکبر بیٹا یہ کیسا سوال ہے، تو جانتا ہے کہ میری ماں فاطمہ زہرا کا مقام اور ہے، میں تو فاطمہ کی کنیزوں میں سے ایک کنیز ہوں، کہ بیبی پھر ایک بات کہوں؟ کہا کیا؟ کہ آج فاطمہ کے لال پر اپنے لال کو قربان کر دو، آج فاطمہ کے لال پر اپنے لال کو قربان کر دو۔ کہا بیٹا اگر کسی اور طرح اجازت مانگی ہوتی میں اجازت نہ دیتی، لیکن تم نے فاطمہ کا حوالہ دیا ہے، جاؤ ایک دفعہ اجازت ملی۔ تاریخ نے جملہ لکھا، بیبیاں قطار بنا کر کے کھڑی ہو گئیں، علی اکبر درمیان سے گزرے، کس طرح سے؟ بالکل ویسے کہ جس طرح جنازہ گزرتا ہے۔ وہ کہ جو رپورٹر ہے لشکر یزیدی کا، وہ کہتا ہے میں خیموں کی طرف دیکھتا تھا کہ جب بھی کوئی لڑنے کے لیے آتا ہے وہ خیمے سے نکلتا کیسے ہے، وہ کہتا ہے میں نے دیکھا جب علی اکبر آنا چاہتے تھے بار بار خیمے کا پردہ اٹھتا تھا، بار بار خیمے کا پردہ گرتا تھا، وہ ایسے محسوس ہوتا ہے کہ علی اکبر نکلنا چاہتے ہیں۔ کبھی زینب کہتی ہے ایک نظر اور چہرے کو دیکھ لینے دو، کبھی سکینہ کہتی ہے ایک نظر اور دیکھ لینے دو۔ ایک کو مقام آیا، علی اکبر آئے، سوار ہوئے، حسین نے اپنے ہاتھوں کو اٹھایا، اللہم اشہد علی ہؤلاء القوم، پروردگار تو گواہ رہنا اس قوم پر۔ اب اس قوم کی طرف ہو جا رہا ہے اشبہ الناس کہ جو سب سے زیادہ شبیہ ہے خلقاً و خلقاً و منطقاً برسولک، تیرے نبی کی سب سے زیادہ شبیہ ہے، وہ اب تیرے راستے پر جا رہا ہے۔ کُنَّا مُشْتَقْنَا لِزِيَارَةِ نَبِيِّكَ نَظَرْنَا إِلَيْهِ، اور ہم جب تیرے نبی کو دیکھنا چاہتے تھے ہم علی اکبر کے چہرے کو دیکھ لیا کرتے تھے۔ یہ کہا اور کس حالت میں کہا؟ روایت کا جملہ ہے کہ رافعاً شیبتہ الی السماء، اپنی داڑھی کو آسمان کی طرف اٹھا کر کے یہ جملہ کہا۔ اور اب علی اکبر روانہ ہوئے، جب اپنے گھوڑے کو دوڑایا، جب گھوڑا کچھ سرعت کے ساتھ آگے بڑھنا شروع ہوا، علی اکبر کو محسوس ہوا جیسے کوئی پیچھے آ رہا ہے، مڑ کر کے دیکھا تو بوڑھا باپ مہلن مہلا، علی اکبر ذرا آہستہ، علی اکبر ذرا آہستہ، بابا ابھی آپ پینے تو اجازت نہیں تھی۔ تو حسین نے کچھ نہیں کہا، ایک جملہ کہا کہ علی اکبر جب تک ممکن ہو مڑ مڑ کر مجھے دیکھتے رہنا، علی اکبر جب تک ممکن ہو۔ جزاکم ربکم کو مزید و شب عاشور آنے والی ہے، یہ نو کا سورج ڈوبنے والا ہے، قیامت کی رات آنے والی ہے، کہا اے علی اکبر جب تک ممکن ہو مڑ مڑ کر مجھے دیکھتے رہنا۔ اب علی اکبر گئے، حملہ کیا اور اس طرح سے حملہ کیا کہ تاریخ نے لکھا 120 جہنمیوں کو واصل جہنم کیا۔ اب اس کے بعد پلٹ کر کے آئے، کب بابا؟ عجیب جملہ، کب بابا؟ العطش قتلنی، بابا پیاس مجھے مارے ڈال رہی ہے، وسکل الحدید جہدنی، یہ جو زرہ میں نے پہنی ہوئی ہے نا بابا، یہ مجھے بہت تکلیف پہنچا رہی ہے۔ ایک منٹ کے لیے میرے ساتھ اس مقام پر رکیں گے، صرف کا میدان ہے. علی ابن ابی طالب نے محمد حنفیہ سے کہا جاؤ محمد حنفیہ جاؤ جنگ کرو. محمد حنفیہ گرمی کے عالم میں گئے جنگ کی اور جنگ کرنے کے بعد پلٹ کر کے آئے پسینے میں شرابور ہے. علی ابن ابی طالب نے اپنے لال کو دیکھا تاریخ میں لکھا مشکیزہ اٹھایا اپنے ہاتھوں سے محمد حنفیہ کو پانی پلایا. جب پانی پلا لیا اس کے بعد مشکیزے سے پانی محمد حنفیہ کی زرہ پر ڈالنا شروع کیا. محمد حنفیہ نے کہا بابا کیا کر رہے ہیں؟ کہ بیٹا مجھے معلوم ہے کہ یہ جو زرہ کی گرمی ہے یہ انسان کو کتنی اذیت دیتی ہے. میں تیری زرہ کو ٹھنڈا کر رہا ہوں. میں کہوں گا اے علی محمد حنفیہ کی زرہ کو ٹھنڈے کرنے والے آؤ کربلا کے میدان میں دیکھو حسین کے پاس اپنے بیٹے کو پلانے کے لیے ایک گھونٹ پانی نہیں ہے. جزاکم رب تم خدا آپ کو کوئی ذوق نہ دے. حضرت زہرا آپ کی تمام تر حوائج کو مستجاب فرمائے زمانے کے امام کے لشکر میں شامل فرمائے. بس وہ مقام آیا کہ جب علی اکبر سے کہا بیٹا پانی کا تو انتظام نہیں ہے اپنی زبان میرے زبان پر رکھ دو. علی اکبر نے اپنی زبان حسین کے دہن میں دی واپس زبان کو لے لیا. ارے بابا آپ تو مجھ سے بھی زیادہ پیاسے ہیں. عزیزوں آپ جلوس میں جاتے ہو مجلس میں جاتے ہو کچھ دیر نہیں گزرتی آپ کو پیاس لگتی ہے حالت پوری ہو جاتی ہے. تین دن کا پیاسا حسین کانٹے کی مانند ہو گئی زبان. اب جب زبان کو واپس لیا کہا بیٹا یہ انگوٹھی لو اپنے منہ میں رکھو جاؤ جہاد کرو اب نانا تمہیں سیراب کریں گے بابا علی مرتضیٰ سیراب کریں گے. اور اب جب علی اکبر روانہ ہوئے دوبارہ حملہ کیا تو پیاسا تھا تین دن کا بھوکا پیاسا تھا ہزاروں کا لشکر تھا. ارے کب تک لڑتا؟ یہ وہ مقام آیا ایک بلون کہتا ہے میں نے چھپ کر کے علی اکبر کے پہلو میں بچی کا وار کیا. علی اکبر نے میری طرف مڑ کے دیکھنا چاہا بل بچی کا ٹوٹ گیا. اب علی اکبر سے زین پر سنبھلا نہیں جاتا تھا معلوم ہے اپنے آپ کو سنبھالنے کے لیے کیا کیا اپنی باہوں کو گھوڑے کی گردن میں ڈال دیا گھوڑا گھبرایا. اب جو گھوڑا گھبرایا تو حسین کے لشکر کی طرف آنے کے بجائے یزید کے لشکر کی طرف جانا شروع کر دیا. علی اکبر کے ہاتھ میں تلوار نہیں ہے علی اکبر کے ہاتھ گھوڑے کی باہوں میں ہیں گھوڑے کی گردن میں ہیں. اب جو یہ علی اکبر گھوڑے پر لشکر یزید کی طرف گئے تو تلواروں نے علی اکبر پر وار کرنا شروع کیا. اس منظر کو تاریخ نے لکھا کہ فقط تہو ہو ہوگا ہر زینب رو بھی لی, اپنا دل بھی ٹھنڈا کر لیا. عباس کو دیکھ کر کچھ غم میں عباس بھی ہو گیا ہوگا, مولانا محمد کو دیکھ کر کے غم ہلکا بھی ہو گیا ہوگا, اور قاسم کو دیکھ کر کے زخم بھر بھی گیا ہوگا. لیکن بی بی جب 11 محرم کو اپنے آپ کو حسین کے لاشے پر گراؤ گی, اس وقت حسین نہ ہوں گے Yeah.